यो रेडियो नेपाल हो। अब बेन्जु सुवेदीबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। पश्चिम नेपालको उच्च पहाड़ी जिल्लाहरूमा हिमपात, जनजीवन कष्टकर। औषधि उत्पादन अनुज्ञापत्र, सिफारिश पत्र र प्रमाणपत्रको अवधि बढ़ाउन संसदीय समितिमा सहमति। र हमास नेता इस्माइल हानियाको हत्या गरेको इजरायलद्वारा पुष्टि। अब समाचार विस्तारमा। पश्चिम नेपालका उच्च पहाड़ी जिल्लाहरूमा हिमपात भएको छ। डोटी, हुम्ला, बाजुरा लगायतका जिल्लामा गैरातीदेखि हिमपातका कारण जनजीवन कष्टकर बनेको छ। हुम्लाका प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेले जिल्ला सदरमुकाम सिमकोटमा हिमपात भएको जानकारी दिनुभएको छ। जिल्लामा हिमपातसँगै वर्षा समेत हुँदा वृद्ध वृद्धा बाल बालिका लगायत सुरक्षित भएर बस्न, सम्भावित हिम पहिरो आउने आसपासका बस्तीमा सुरक्षित रहन आग्रह गरिएको उहाँले बताउनुभयो। डुटी संवाददाता मनमोहन ठकुल्लाका अनुसार सुदूरपश्चिमको प्रमुख पर्यटकीय स्थल खप्तड लगायतका क्षेत्रमा यस वर्ष दोस्रो पटक हिमपात भएको छ। यसै गरी बाजुरा संवाददाता राजेन्द्र विकले पनि जिल्लाका उच्च हिमाली क्षेत्रमा यस वर्ष दोस्रो पटक हिमपात भएको जानकारी दिनुभएको छ। वर्षासँगै हिमपात भएपछि जनजीवन कष्टकर बने पनि बाली सप्रिने आशामा किसानहरू भने खुशी भएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि पाकिस्तानका राजदूत एब्रार एच हस्मीले आज शिष्टाचार भेट गर्नु भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा द्विपक्षीय सम्बन्ध र हितका विविध विषयहरू, व्यापार, पर्यटन, कृषि, नवीकरणीय ऊर्जा, विपद व्यवस्थापन, शिक्षा र संस्कृति आदिमा हुँदै आएको सहयोग आदान प्रदानलाई अभिवृद्धि गर्ने विषयमा छलफल भएको छ। प्रधानमन्त्री ओलीले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन सार्कलाई सक्रिय बनाउन अध्यक्ष मुलुकका नाताले आफूहरूले पहल गरिरहेको र यसमा आबद्ध मुलुकले रचनात्मक भूमिका निर्वाह गर्नुपर्नेमा जोड़ दिनुभएको छ। उहाँले कुनै दुई मुलुक बीचमा आपसी समस्या हुन सक्ने भए पनि त्यसको प्रतिकूल प्रभाव सार्क जस्ता क्षेत्रीय संगठनमा पर्न नहुने बताउँदै नेपालले सबैसँग मित्रता र छैन कसैसँग शत्रुता भन्ने भावनाका साथ सार्वभौम र स्वतन्त्र मुलुकका हिसाबले न्यायोचित राष्ट्रिय हितलाई ध्यानमा राखेर सम्बन्ध विस्तार र सहकार्य गर्दै आएको स्पष्ट गर्नुभयो। राजदूत हस्मीले आफूहरू पाकिस्तानमा सार्क शिखर सम्मेलन आयोजना गर्न तत्पर रहेको अवगत गराउनुभयो। सरकारले औषधि उत्पादन अनुज्ञापत्र, सिफारिश पत्र र प्रमाणपत्रको नवीकरणको अवधि बढ़ाउने गरी ल्याएको प्रस्तावमा सांसदहरू सहमतिमा पुगेका छन्। कानून, न्याय तथा मानवाधिकार समितिको आजको बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको छलफलका क्रममा औषधि उत्पादन अनुज्ञापत्र, सिफारिश पत्र र प्रमाणपत्रको नवीकरणको अवधि बढ़ाउने, शुल्क र अनुगमन प्रभावकारी बनाउने विषयमा सहमति भएको हो। यसै गरी समितिमा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानबाट वीर अस्पताल छुट्याउने र प्रतिष्ठानलाई समय तोकेर आफ्नो छुट्टै अस्पताल स्थापना गर्न समय दिने विषयमा समेत छलफल भएको छ। छलफलमा स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले औषधि उत्पादनलाई व्यवस्थित गर्न औषधि सम्बन्धी ऐनको मस्यौदा निर्माणको काम अन्तिम चरणमा पुगेको र संसदको आगामी अधिवेशनमा पेश गर्ने तयारी भइरहेको बताउनुभयो। उहाँले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानबाट वीर अस्पताल छुट्याउन आवश्यक रहेको भन्दै प्रतिष्ठानलाई निश्चित समय दिएर छुट्टै रूपमा अगाडि बढ़ने व्यवस्था गर्नुपर्ने बताउनुभयो। कानून, न्याय तथा संसदीय मामिला मन्त्री अजय कुमार चौरसी ले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान र वीर अस्पतालका सम्बन्धमा थप छलफल गरेर मात्रै निष्कर्षमा पुग्नुपर्ने बताउनुभयो। निजी जलविद्युत कम्पनीहरूलाई प्रोत्साहन गरेर विद्युत उत्पादन बढ़ाउनुपर्नेमा प्रतिनिधि सभाका सांसदहरूले जोड़ दिनुभएको छ। संसदको पूर्वाधार विकास समितिले विद्युत विधेयकमाथि छलफल गर्न आज बोलाएको बैठकमा समितिका सदस्य गगन कुमार थापाले नेपालको विद्युत उत्पादनमा निजी क्षेत्रलाई ढोका खुल्ला गरेपछि प्रगति भएकाले अझै प्रोत्साहन गर्ने गरी कानूनी व्यवस्था गरिनुपर्ने विचार व्यक्त गर्नुभयो। सांसद थापाले विधेयकमा 5 मेगावाट क्षमतासम्मको विद्युत उत्पादन गर्न स्थानीय तहलाई दिने व्यवस्थाका ठाउँमा 3 मेगावाटसम्म दिन सकिने गरी विधेयकमा संशोधन प्रस्तुत गर्नुभयो। त्यसै गरी सांसद जनार्दन शर्माले विद्युत उत्पादन अनुमति पत्र लिएर बिक्री वितरण गर्ने प्रवृत्ति रोक्न विधेयकले व्यवस्था गर्नुपर्ने बताउनुभयो। त्यस्तै सांसदहरू बिना लामा, शान्ति चौधरी, उर्मिला माझी, कल्पना चौधरी लगायतले विद्युत उत्पादन, वितरण र निर्यातमा सहज बनाउने गरी विधेयक संशोधन गर्न सुझाव दिनुभयो। गर्नुभयो। उहाँहरूले जलविद्युत आयोजना निर्माण गरिदा खोला किनारामा बसोबास गर्ने समुदायको बस्ती व्यवस्थापन उचित रूपले गरिनुपर्ने, आयोजनाका लागि भनेर खरिद गरेको वा प्राप्त भएका जग्गा निर्माण सम्पन्न भएर पनि बाँकी रहेमा अन्य वैकल्पिक ऊर्जा उत्पादन तथा कृषि कार्यका लागि प्रयोग गर्न सकिने प्रावधान संशोधन पेश गर्नुभयो। सरकारले विपद पुनर्निर्माणलाई छिटो छरितो र प्रभावकारी बनाउन विपद पुनर्लाभ कार्ययोजना निर्माण थालेको छ। विपद व्यवस्थापनको जिम्मेवारी पाएको गृह मन्त्रालय मातहतको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले विपद पुनर्निर्माणको कामलाई द्रुत र प्रभावकारी बनाउन एकीकृत रूपमा काम गर्ने गरी पुनर्लाभ कार्ययोजना निर्माण थालेको हो। अहिलेसम्म पुनर्निर्माणको काम शुरू हुन नसकेको भूकम्प गएको क्षेत्र पश्चिम नेपालको जाजरकोट, डोटी, बझाङ लगायत जिल्लामा प्राथमिकीकरण गरेर यही पुस मसान्तबाटै कुनै एक ठाउँबाट पुनर्निर्माण कार्य अघि बढ़ाउने गरी उक्त योजना निर्माण थालिएको प्राधिकरणका सहसचिव डाक्टर भीष्म कुमार भूषालले जानकारी दिनुभयो। उहाँका अनुसार अहिलेसम्म उद्धार, राहत तथा अस्थायी आवासका काममा केन्द्रित भएको र त्यो काम सम्पन्न भएकाले अब पुनर्निर्माणलाई तीव्रता दिन लागिएको जानकारी दिनुभयो। प्राधिकरणका अनुसार स्थायी आवासका लागि रकम कति दिने भनेर निर्णय हुन लामो समय लागेको थियो। अपाङ्गता भएका व्यक्तिहरूका लागि सामुदायिक सहायता सेवा सम्बन्धी प्रतिनिधि सभाको महिला तथा सामाजिक मामिला समितिका सांसदहरूसँग छलफल कार्यक्रम सम्पन्न भएको छ। डिसएबिलिटी राइट्स फण्डको सहयोगमा मेरुदण्ड पक्षघात समूह नेपाल, राष्ट्रिय आदिवासी जनजाति अपाङ्ग महिला संघ नेपाल र अपाङ्गता भएका व्यक्तिहरूका लागि स्वावलम्बन जीवन पद्धति केन्द्र काठमाण्डौले आयोजना गरेको कार्यक्रममा अपाङ्गता भएकाहरूको शिक्षा तथा अन्य सामाजिक सेवाको क्षेत्रमा विशेष ध्यान दिनुपर्नेमा जोड़ दिइएको छ। कार्यक्रममा प्रतिनिधि सभाका महिला तथा सामाजिक मामिला समितिका सभापति किरण कुमार शाहले मानव संसार सभ्यताको मुहान भएकाले राज्यले अपाङ्गता भएका व्यक्तिहरूका लागि सकारात्मक पहल गर्नुपर्नेमा जोड़ दिनुभयो। सभापति शाहले अपाङ्गता भएका व्यक्तिहरूको अधिकारका लागि संविधानमा स्पष्ट व्यवस्था रहेकाले सही अनुसार कानून र ऐनहरू बनाउनुपर्ने बताउनुभयो। अन्तर्राष्ट्रिय सन्धि र सम्झौतामा नेपालले हस्ताक्षर मात्रै गर्ने तर कार्यान्वयन नगर्ने भन्दै सभापति शाहले असन्तुष्टि व्यक्त गर्नुभयो। सांसद सुशीला शिरपालीले थन्किएका कार्यविधिमाथि पहिले छलफल गर्नुपर्ने भन्नुहुँदै अपाङ्गता भएका व्यक्तिहरूका लागि अलग्गै कार्यविधि आवश्यक भएको बताउनुभयो। सांसद विन्ध्यवासिनी कंसकारले अपाङ्गता भएका व्यक्तिहरूको अधिकारका लागि राष्ट्रिय अपाङ्गता महासंघका भूमिका प्रभावकारी हुनुपर्नेमा जोड़ दिनुभयो। सांसद कल्पना मियाले कानून कार्यान्वयन गर्नका लागि चुनौती देखिएकाले सम्बन्धित मन्त्रालयका सचिवहरूसँग आवश्यक छलफल गर्नुपर्ने बताउनुभयो। कार्यक्रममा अपाङ्गता भएका व्यक्तिहरूको लागि स्वावलम्बन जीवन पद्धति केन्द्रका अध्यक्ष टेक बहादुर गुरूङले अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सुनिश्चित गर्न माग गर्नुभयो। कार्यक्रममा सांसदहरूले अपाङ्गता भएका व्यक्तिहरूका राजनीतिक अधिकार सुनिश्चित गर्न आफ्नो तर्फबाट सक्दो पहल गर्ने उद्घोष गर्नुभयो। सरकारले हलिया मुक्ति घोषणा गरेको डेढ़ दशक पुगिसक्दा पनि बाजुराका मुक्त हलियाहरूले समस्या जस्ताको त्यस्तै छ। सरकारले 2065 साल भदौ 21 गते हलिया मुक्तिको घोषणा गरेको भए पनि त्यसको व्यवहारिक कार्यान्वयन नहुँदा मुक्त हलियाका समस्या समाधान हुन सकेका छैनन्। बाजुराबाट संवाददाता राजेन्द्र विकको यो रिपोर्ट।
समय फेरिए पनि मुक्त हलियाका सवाल र समस्या फेरिएका छैनन्। खान, बस्न र जीवन गुजारा गर्नै मुस्किल भएपछि बाजुराका मुक्त हलियाहरू पुनः साउकै हलो जोत्न बाध्य भएका छन्। बुढीनन्दा नगरपालिका वडा नम्बर 5 सिराडीकी मुक्त हलिया वैशाखी बिक। परिचय पत्र, पुनर्स्थापना र गासपासको ग्यारेन्टी हुने सम्झौता सहित नेपाल सरकारले 2065 साल भदौ 21 गते हलिया मुक्तिको घोषणा गरेको भए पनि त्यसको व्यवहारिक कार्यान्वयन नहुँदा मुक्त हलिया घरकै न घाटका बने जस्तै भएका छन्। कोल्टी पिपल डालीका मुक्त हलिया मनवीर बिक।
खाना लाउन हामीलाई आवश्यक छ, जग्गा छैन, जग्गा नभएर साउको हलो जोत्नु परेको अवस्था छ, खाना लाउन सक्दैन, अहिलेसम्म पनि अब साउकै हलो जोतेर घर परिवार पाल्नु पर्ने स्थिति छ।
मालिकको हलो जोति गुजारा गर्ने प्रथाको कागजमा मात्र अन्त्य गरिँदा मुक्त घोषणाको डेढ दशक पछि महिलाले समेत साउको हलो जोत्नु पर्ने अवस्था सिर्जना भएको बताउनुहुन्छ बुढीनन्दा नगरपालिका वडा नम्बर 5 कापकोटकी स्थानीय काली बिक।
पुरुष हलिया त बाँदैछ, अब महिलाले हलिया लाग्नु पनि बाध्य भइसकेका छौँ। अझै पनि पुरानै जस्तो जीवन त छ। अब
हाल बाजुरामा 1634 परिवार हलिया रहेको तथ्याङ्क नेपाल सरकारसँग छ। हलिया मुक्त घोषणा गरे लगत्तै सरकारले सामान्य राहतका कार्यक्रम ल्याए पनि त्यसले निरन्तरता नपाउँदा बाजुराका अधिकांश हलियाहरू पुनः साउकै हलो जोत्न बाध्य भएको बताउनुहुन्छ मुक्त हलिया बाजुराका अध्यक्ष लालवीर सार्की।
बाजुरा जिल्लाका छुट मुक्त हलियाको छुट तथ्याङ्क दिनुपर्छ र उनीहरूको जीविकोपार्जनका कार्यक्रममा पनि नेपाल सरकारले कार्यक्रम भिडाउनुपर्छ।
एकातिर साउले काम गर्न नदिनु, अर्कोतिर जीवन गुजारा गर्न कुनै विकल्प नहुनु, छोराछोरीलाई लालन पालन र स्कूल पढाउने अवस्था नभएका मुक्त हलिया सरकारसँग गरिएको सम्झौता अनुसार हलो जोत्ने कामबाट मुक्त भई स्वतन्त्र भएर बाँच्ने आधार निर्माण कसले गरिदेला प्रश्न गरिरहेका छन्। राजेन्द्र बिक, रेडियो नेपाल, बाजुरा।
नेपाल टेलिकमको 4G भिडियो कल गर्दा नो बोर जी नेपाल टेलिकमको 4G
सबैको यो विश्वास हो नि नेपाल टेलिकमको 4G
गेम खेल्दा नि टेन्सन नो जी नेपाल टेलिकमको 4G आफ्नो भन्ने आफ्नै हो जी नेपाल टेलिकमको 4G
नेपाल टेलिकम राष्ट्रको संचार।
रेडियो नेपालबाट अहिले सुन्दै हुनुहुन्छ दिउँसो 3 बजेको समाचार। अब बाँकी समाचार। पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको आफू खैरेनी गाउँपालिका 1 आँधी खोलामा आज बिहान इटा बोकेको ट्रक दुर्घटना हुँदा 2 जनाको मृत्यु भएको छ। ट्रक चालक उदयपुरका 30 वर्षीय भेषराज पराजुली र सहचालक रौतहटका 28 वर्षीय विजय विश्वकर्माको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक मुनेन्द्र थापाले जानकारी दिनुभयो। डुम्रेबाट आबू खैरेनी जाँदै गरेको स्कार्पियोलाई विपरीत दिशाबाट आउँदै गरेको ट्रकले ठक्कर दिएको थियो। ठक्कर पश्चात स्कार्पियो सड़कमै रहेको र ट्रक पुलको बीच भागबाट खसेर दुर्घटनाग्रस्त भएको थियो। अब अन्तर्राष्ट्रिय समाचार। इजरायलले तेहरानमा हमास नेता इस्माइल हानियाको हत्या गरेको पुष्टि गरेको छ। इजरायलका रक्षा मन्त्रीले पहिलो पटक हमासका राजनैतिक नेता इस्माइल हानियालाई जुलाईमा तेहरानमा हत्या गरेको स्वीकार गर्नुभएको छ। इरानको राजधानीमा रहेको एक भवनमा बसिरहेका बेला उहाँको हत्या भएको थियो। मंगोलियामा अत्यधिक हिउँ परेपछि हाल 64% भन्दा बढ़ी भूभाग हिउँले ढाकेको छ। देशको कुल 21 प्रान्तहरूमध्ये 5 वटामा आज बिहानसम्म बाक्लो हिमपात भइरहेको मौसम विज्ञान र वातावरणीय अनुगमनका लागि राष्ट्रिय एजेन्सीले जनाएको छ। साइबेरियन उच्च दबाव प्रणालीबाट धेरै प्रभावित मंगोलिया अत्यधिक चिसो स्थानको रूपमा परिचित छ। गत हिउँदमा मंगोलियामा 5 दशक यताकै सबैभन्दा भारी हिमपात भएको थियो। हिमपातका कारण लाखौं पशुधनको क्षति भएको थियो। अमेरिकी निजी अन्तरिक्ष कम्पनी एक्सएक्सले 21 वटा स्टारलिंक उपग्रहहरू प्रक्षेपण गरेको छ। अमेरिकी समयअनुसार सोमबार 12:35 फ्लोरिडा स्थित नासाको केनेडी स्पेस सेन्टरमा फाल्कन 9 रकेटमा उपग्रहहरू प्रक्षेपण गरिएको स्पेस एक्सले जनाएको छ। अब मौसम। पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले मुलुकका केही स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज सुदूरपश्चिम प्रदेशको केही स्थान तथा कर्णाली प्रदेशको 1-2 स्थानमा हल्का वर्षा र हिमपात भइरहेको छ। महाशाखाका मौसमविद रोजन लामिछानेले पश्चिमी वायुको साथै पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावका कारण सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा साधारणतया बदली रही कुशी बागमती प्रदेशका केही भागमा मौसम सफा रहेको जानकारी दिनुभएको छ। उहाँले तराई तथा उपत्यकाका केही स्थानमा हुस्सु कुहिरोको सम्भावना रहेकाले दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई उड्डयनमा आंशिक असर पर्न सक्ने हुँदा सतर्कता अपनाउन अनुरोध गर्नुभएको छ। उहाँले मौसम भोलिसम्म बदली रहने र अधिकतम तापक्रम घट्ने हुँदा चिसो बढ़ने बताउनुभयो। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। पश्चिम नेपालको उच्च पहाड़ी जिल्लाहरूमा हिमपात, जनजीवन कष्टकर, औषधि उत्पादन अनुज्ञापत्र, सिफारिश पत्र र प्रमाणपत्रको अवधि बढ़ाउन संसदीय समितिमा सहमति र हमास नेता इस्माइल हानियाको हत्या गरेको इजरायलद्वारा पुष्टि। रेडियो नेपालबाट दिउँसो 3 बजेको समाचार सकियो। समाचारको अर्को बुलेटिन 4 बजे सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।